दाने और जगह पे होते हैं उससे भी पानी बहने से वजू टूट जाता है, लेकिन आंखों के दाने, क्योंकि आंखों में तो वैसे ही पानी रहता है आंसू की शक्ल में या किसी भी शक्ल में, लेकिन अगर दर्द के साथ दाने से पानी निकले तो अहले फतावा फरमाते हैं इससे वजू टूट जाता है। तो जिन्होंने यहाँ नमाज पढ़ी उसको कल वाली नमाज को दोहरा लें। आम हालात में भी इस मसले को और तहकीक कर लेना चाहिए, जिसके साथ जो मसला पेश आए अहले फतावा से तहकीक। आजकल तो आसान है, उसकी जो है तस्वीर भी भेज सकते हैं और मसला व्हाट्सएप पे और मैसेज पे भी पूछ सकते हैं। मसला पूछना सवाब है, वरना बाज़े समझते हैं बस नमाज हो गई, अल्लाह ताला कबूल करने वाला है। अल्लाह ताला तो ज़रूर कबूल करने वाला है, माफ़ फरमाने वाला भी है, लेकिन शरीयत की रूह से जो मसला है उस पर अमल करना चाहिए। जख्म पे जो अगर उसके अंदर मवाद रहे, पानी रहे, तो वजू नहीं टूटता। अगर वो बह जाए या बहने की शक्ल में हो जाए, इतना ऊपर हो कि वो अगर ज़रा सा हिलेगा तो बह जाएगा, तो इससे जो है वजू टूट जाता है। और दूसरी सूरत ये होती है कि किसी जख्म या दाने से इतना पानी रिस रहा है कि वो रुक ही नहीं रहा है, तो उसको माजूर के हुक्म में कहते हैं। ये भी वही बात है कि हर आदमी अपना मसला मुफ्ती साहब को बताए, दारुल इफ्ता में बैठने वाले मुफ्ती से फतवा लेना चाहिए। आम तौर पे जो मस्जिदों के इमाम होते हैं वो भी इस तरह फतवा बाद दफा उनको याद नहीं रहता, इसीलिए मदरसों में जाकर जहाँ दारुल इफ्ता है वहाँ से पूछना ज़्यादा बेहतर। ये भी होता है कि बाद दफा इमाम साहब से पूछे, उनको पता ना हो तो अपने असातिज़ा से पूछ कर बताते, लेकिन बेहतर यही है कि दारुल इफ्ता में जाकर मसाइल को पूछा जाए, और मसले का पूछना भी सवाब है, बताना भी सवाब है। लेकिन जैसा कि आजकल लोग क्या करते हैं, किसी से भी मसाला पूछ लिया, आ रहा चलते किसी भी दाढ़ी वाले से, भाई मेरे साथ ये मसला, तुम्हारा क्या ख्याल है, वो कहता मेरा ख्याल ये है कि ऐसा होना चाहिए। तो शरीयत में ख्याल और राय नहीं चलती, बल्कि तहकीक चलती है। तो इसलिए अहले फतावा की तहकीक क़यामत के दिन भी काम आएगी, यहाँ भी अदालतों में काम आती। विरासत और तलाक के जो अहले फतावा के फतावे होते हैं वो अदालत में भी काम आते हैं, और क़यामत की अदालत में भी वो काम आएंगे। जिनके विरासत के मसाइल हैं उनको भी चाहिए अहले फतावा से उस मसले को सही से मालूम कर लें, अपने खुद से न सोचे हाँ हमने तो दे दिया। आमतौर पर लोग सोचते हैं बहन को बेटी को हमने जायज दे दिया था, लिहाजा उसको अब तरके की जरूरत नहीं है। जहेज अलग है, तरका अलग है, लिहाजा तरका न देने वाला गुनाह कबीरा का मुर्तकिब है। तो अहले फतावा से इस्तिफ्ता कर लें, जब वो जो बता दें बस पर अमल करें। इतने लोग हैं और इस तरह उनको हम जहेज में दे चुके हैं, कहीं वो बता देंगे जहेज में देना तरके में देना अलग अलग चीजें, तरका देना सबके जिम्मे जो है वो इंतकाल के बाद उसके जिम्मे लाजिम होता है। अक्सर होता ही है, बड़ा भाई छोटा भाई कोई मकान पे कब्जा करके बैठ जाता है, हम कहाँ से हम हटेंगे तो हम किराए पे कहाँ से आ जाएं, किराए पे आओ या बेचो कुछ भी करो, तरका देना अव्वल पहली फुर्सत में कोशिश होनी चाहिए कि विरासत तकसीम हो जाए, वरना आम तौर पर इसमें सुस्ती होती है। 20-20 साल हो गए विरासत तकसीम नहीं हुई, सब नमाजी हैं, बज़ाहिर नमाजी हैं और बज़ाहिर परहेजगार भी हैं, तो विरासत का तकसीम करना ये बहुत ज़रूरी है। और इसीलिए हमें चाहिए अपने वसीयत नामे में हम ये बात लिख दें कि उनके बाद आम तौर पर जायदाद इतनी नहीं होती, उसको सबको अलग अलग दे दे। हाँ अगर दुनिया में इस्तिफ्ता करके सबको दे दे, बेटे बेटियों को सबको फिर बराबर देना होगा, तब तो ठीक है, और नहीं तो वसीयतनामे में लिख दे कि मेरे इंतकाल के बाद मेरी तमाम विरासत के लिए इस्तिफ्ता कर लें जो चीज़ें मेरी मिल्कियत में, ताकि सही तकसीम हो जाए औलाद में। बेटे बेटियों का जो हक है वो अहले फतावा बताएंगे, औलाद में सही तकसीम हो जाए। अल्लाह ताला मसाइल पूछने और सीखने और अमल करने की तौफीक अता फरमाए। फरमाते हैं कि अजान के वक्त तिलावत और जिक्र रोक दे جب سنت پر عمل کرے گا تو قلب میں نور پیدا ہوگا، پھر نور قلب سے نور قلب سے تلاوت کرے گا تو خوب نور پیدا ہوگا. ایسے وقت میں آدمی پریئر کرتا رہتا ہے تو اس میں وہ نور نہیں ہوتا. اور جب اذان ہو کسی بھی کام، کوئی بھی کام کر رہا ہو، اس کام سے مراد جو ایسا جو زبان سے کام بت کر، کوئی گاڑی چلا رہا ہے تو اس کو روکے گا نہیں، کوئی اور کام ہاتھ سے بھی کر رہا ہے اس کو بھی نہیں، لیکن جو زبان سے باتیں کر رہا ہے اس کو چھوڑ دے، اذان کا جواب دے اور دعائے وسیلہ پڑھے. فرمائے کہ فروعات میں یہ مسائل ہوتے ہیں، اس کی اصلاح کے لیے ایک نافع صورت یہ ہے کہ سنتوں کی خوب ترویج کی جائے، سنتوں کو خوب پھیلایا جائے. مدرسہ اور مسجد میں ایک ایک سنت روز بتائی جائے، مقبل خصوص مسجد میں داخل ہونے اور نکلنے کی سنتوں پر عملی مشق کرائی جائے. یہاں لکھا ہوا ہے، ہم بار بار بتاتے بھی رہتے ہیں، لیکن جن کو توجہ نہیں ہے وہ سمجھتے ہیں کہ نہیں ہم تو بھی بہت گناہگار سے ہیں. وہ گناہگار سے بھی ہیں تو بھی اگر سنت پہ عمل ہوگا تو ہمارے اعمال میں نورانیت اور مقبولیت آئے گی، لہذا اس یہ سمجھ کے چھوڑے نہیں. تو مسجد میں داخل ہونے سے پہلے بسم اللہ والصلاۃ والسلام علی رسول اللہ، نہیں تو کوئی بھی درود شریف، پھر اللہم افتح لی ابواب رحمتک، سیدھا پیر مسجد میں رکھ کر پھر داخل ہوں. یہ ہے سنت، اس میں کوئی الگ سے نہیں، آپ بڑے دروازے سے جو داخل ہوں یہ سب دعائیں پڑھنے لگیں تاکہ رک کے الگ سے نہ پڑھنا پڑے. بعد دس جماعت کھڑی ہے اور آپ کھڑے ہو کے یہ دعا پڑھ رہے ہیں، یہ مناسب بھی نہیں ہے. وہاں سے پڑھتے ہوئے آ جائیں اور سیدھا پیر رکھتے ہوئے مسجد میں داخل ہو جائیں، اعتکاف کی نیت. یہ سب کیا ہو گیا، پانچ سنتیں زندہ ہو گئیں. واپس جانے سے پہلے بھی دعا پڑھیں، اللہم انی اسألک من فضلک، اور اس کے ساتھ ساتھ جو ہے بایاں پیر باہر نکالیں گے اور بایاں پیر نکال کر بسم اللہ والصلاۃ والسلام علی رسول اللہ پہلے، اور اس کے بعد اللہم انی اسألک من فضلک، اور بایاں پیر باہر نکال کے یا تو چپل پہ رکھیں اگر چپل اپنی قریب ہے، دوسرے کے جوتے پہ رکھنے سے اس کو کراہت ہو سکتی، دوسروں کا مال جو ہے وہ استعمال کرنا یا سوچ سمجھ کے کرنا چاہیے. عام طور پہ یہ ہوتا ہے کہ سوچ سمجھ کے جان کے دوسرے کی چپل پہن کے چلے گئے باتھ روم، آئے تھے جوتا پہن کے مسٹر صاحب، بوٹ پہن کے آئے اور دیکھا کہ بوٹ پہن کے جانا تو مشکل ہے، کسی کی بھی چپل اٹھا کے لے جا کے باتھ روم میں چلے گئے. اب وہ ادھر تلاش کر رہا ہے میری چپل کہاں گئی، یہ بالکل صحیح نہیں ہے. اور ہو سکتا ہے کہ وہ چپل وہ باتھ روم میں نہ لے جاتا ہو، بعض لوگ مسجد کے لیے الگ چپل رکھتے ہیں تاکہ وہ باتھ روم میں نہ جائے اور اس کا وہ اس میں پاکیزگی قائم رہے، ایسی جگہ نہ جائے تو وہ اس کو اور زیادہ تکلیف ہوگی. تو کسی کی چیز بغیر اجازت اس طرح اٹھانا صحیح نہیں ہے. مجھے بعض دوستوں نے بتایا کہ بعض لوگ جانور لائے ہیں گلیوں میں، اور گلی میں جانور لا کے اس کو باندھ دیا اور گلی دونوں طرف سے بند کر دی، بڑا احسان کیا پورے محلے والوں کی، لگتا ہے دعوت کریں گے. ارے دعوت بھی کریں تو بھی یہ عداوت ہے، کیونکہ کسی کو تکلیف دینا جائز نہیں. کسی کو کتنے لوگوں کو تکلیف ہو رہی ہے، ادھر سے جائیں ادھر سے جائیں، آنے والا بےچارا گھوم کے جا رہا ہے، اب ان کا ایک جانور بند ہے تو گلی دونوں طرف سے بند ہے. اگر کم از کم اتنا بھی ہو کہ ایک بائک وغیرہ جا سکے تب بھی گنجائش ہو سکتی ہے، لیکن راستہ بند کرنا، مسلمانوں کو تکلیف دینا، یہ کسی بھی عبادت یا کسی بھی کام کے لیے جائز نہیں. اس کو خود بھی سمجھنا چاہیے، آگے بھی سمجھانا چاہیے کہ اس طرح مسلمانوں کا راستہ بند کرنا، شادی بیاہ میں بھی یہ ہوتا گلی بند کر دی، اب وہ دوسرے بےچارے پریشان ہو رہے ہیں، اگر کچھ کہتے ہیں تو لڑائی ہوتی ہے، پھر کہتے ہیں یہ تو سب کرتے ہیں، شادیوں میں سب کرتے ہیں تو سب بھی غلط کرتے ہیں. آپ الگ جا کے میدان میں ٹینٹ لگائیں، گلی کو بند نہ کریں، انتقال کے لیے بھی بند نہ کریں، اتنا کم از کم راستہ ہو کہ ایک بائک والا آنا جانا کر سکے. عام ان پتلی گلیوں میں گاڑیاں تو آتی نہیں، لیکن اتنا بھی جگہ نہ چھوڑنا کہ بائک بھی آ سکے اور آدمی بھی جا سکے. کتنے افسوس کی بات ہے، دوسرے مسلمان ایک عبادت کر رہے ہیں اور دوسرے مسلمانوں کو تکلیف دی جا رہی ہے، تو اس سے احتیاط کرنی چاہیے. تو اسی لیے یہ بتا رہا ہوں کہ مسجد سے جب باہر نکلے تو اپنی چپل ہے تو اس پر پیر رکھ سکتے ہیں، دوسرے کی ہے تو اس پہ نہ رکھے، زمین پہ پیر رکھیں اور سیدھا پیر پھر چپل میں داخل کریں، یہ پھر پانچ سنتیں ہو جائیں گی، اور پانچ سنتوں پر 50 نیکیاں ملیں گی، پانچ سنتوں پر ایک سنت پر 10 نیکی ملتی ہے عمل کرنے سے، اور پانچ سنتوں پر 50 نیکی، 50 نیکی آتے ہوئے 50 نیکی جاتے ہوئے 100 نیکیاں، جو پانچ وقت کی نماز پڑھتے ہیں وہ 500 نیکیاں اس طرح روزانہ کما سکتے ہیں، صرف تھوڑے سے اہتمام کے ساتھ، صرف تھوڑے سے اہتمام کی ضرورت ہے، اور یہ سب اہتمام ایسا چند دنوں کا ہے، آپ 2-4 مہینے کریں پھر اس کے بعد الگ سے اہتمام نہیں کرنا پڑے، خود بخود ایسی عادت بن جائے گی کہ اس کے خلاف آدمی کر نہیں سکے گا. اللہ تعالیٰ ہمیں اہتمام نصیب فرمائے. الحمدللہ رب العالمین، والصلاة والسلام علی